यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। सर्वोच्च अदालतले संवैधानिक आयोगका 52 जना पदाधिकारी नियुक्ति विरूद्धको रिटको फैसला आगामी आषाढ़ 18 गते सुनाउने। अख्तियारद्वारा काठमाण्डू महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सहित 7 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर। 72 जिल्लामा फैलिएको डेंगी संक्रमण मनसून अवधिमा अझै बढ़न सक्ने भएकाले सतर्कता अपनाउन स्वास्थ्य कर्मीको सुझाव। र अमेरिका चीन बीच व्यापारिक तनाव कम गर्ने सैद्धान्तिक सहमति। समाचार अब विस्तारमा। सर्वोच्च अदालतले 52 जना संवैधानिक आयोगका पदाधिकारी नियुक्ति विरूद्ध दायर रिट निवेदनमाथिको फैसला आगामी आषाढ़ 18 गतेलाई सारेको छ। प्रधान न्यायाधीश प्रकाश मानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोज कुमार शर्मा, डाक्टर कुमार चुडाल र डाक्टर नहकुल सुवेदीको इजलासमा पदाधिकारी विरूद्धको रिट निवेदनमाथि सुनवाईको फैसला आज सुनाउने भनिएको थियो। सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले संवैधानिक आयोगका पदाधिकारी विरूद्धका निवेदनमा आज सुनाउने भनिएको फैसला आगामी आषाढ़ 18 गतेका लागि सरेको जानकारी दिनुभयो। सरकारले 2077 र 2078 सालमा दुई चरणमा गरी अध्यादेश मार्फत संवैधानिक आयोगमा 52 जना पदाधिकारी नियुक्त गरेको थियो। अध्यादेश मार्फत संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गर्नु गैर कानूनी भएको उल्लेख गर्दै दर्ता भएका 15 रिट निवेदनमाथिको सुनवाई यही जेठ 1 गते सकिएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाण्डु महानगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सहित 7 जना विरूद्ध 4,31,00,000 रूपैयाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। काठमाण्डु महानगरपालिकाको सामाखुशी कोरिडोर अन्तर्गत वसुन्धारादेखि महेपी सम्माको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक समेत रहेका परियार सहित बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू निर्देशक रविन मान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, निर्देशक बसन्त आचार्य, निर्देशक नमराज ढकाल, इन्जिनियर जनार्दन गिरी र खरीद इकाईका सहायक निर्देशक उत्तम दहाल विरूद्ध मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताउनु। उनीहरू विरूद्ध 4,31,72,287 रूपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन 2059 बमोजिम सजाय तथा बिगो असूल उपर हुन माग दाबी लिई आज विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठक पनि प्रतिपक्षी दलहरूले अवरूद्ध गरेपछि भोलि दिउँसो 3 बजेसम्मका लागि स्थगित भएको छ। बैठक शुरू भए लगत्तै प्रतिपक्षी दलका सांसदहरूले उठेर गृहमन्त्री रमेश लेखकको राजीनामा को माग गर्दै नाराबाजी र अवरोध गर्नुभएको थियो। प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सदन 2 हप्तादेखि अवरूद्ध भइरहँदा छलफल र सभा सञ्चालन गर्न कठिन भइरहेको भन्दै सभा सञ्चालनका लागि वातावरण बनाउन प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभएको थियो। पटक पटक आग्रह गरे पनि विपक्षी दलका सांसदहरूले अवरोध जारी राखेपछि सभामुख घिमिरेले आजको कार्यसूचीबाट सम्पूर्ण कार्यक्रम हटाइएको र बैठक भोलि दिउँसो 3 बजेसम्मका लागि स्थगित गरिएको बताउनुभयो। संसदको अवरोध खुलाउने विषयमा आजै सभामुख देवराज घिमिरे सहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको बैठक बसे पनि सत्ता र प्रतिपक्ष आफ्नो अडानमा रहेपछि बैठक निष्कर्षविहीन भएको थियो। यसअघि प्रतिपक्षी दलहरूको अलग्गै बैठक बसेर भिजिट भिसा प्रकरणका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले राखेको 5 बुँदे प्रस्तावका विषयमा छलफल भएको थियो। यसैबीच सभामुख सहितको छलफलपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूबीच छलफल भए पनि सहमति भने हुन सकेको छैन। प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विषयलाई प्रमुखताका साथ उठाइरहेका छन् भने सत्तारूढ़ दलहरूले भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको विषयमा गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने र छानबिन समिति पनि गठन नहुने अडान राख्दै आएका छन्। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले संसदको गतिरोध चाँडै अन्त हुने बताउनु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं मन्त्री गुरूङले गृहमन्त्रीले राजीनामा दिने कुरा अनुपयुक्त भएको जिकिर गर्दै संसदीय छानबिन समिति बनाउने कुरा भइरहेकाले प्रतिनिधि सभाको गतिरोध छिट्टै अन्त हुने बताउनुभयो।
एउटा कर्मचारीमा चाहिँ छानबिन सुरु हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकारी चल्दैन, यो धेरै हिसाबले यो अनुपयुक्त प्रश्न थियो, त्यस कारणले यो राजीनामा आउँदैन गृहमन्त्रीको। अब अहिले जसरी चाहिँ संसद अवरुद्ध भइरहेछ, अब सत्ता पक्ष र प्रतिपक्षको बीचमा लामै छलफल चलिरहेछ, अब बढीमा चाहिँ संसदीय छानबिन समिति कसरी बनाउने, खोइ के बनाउने भन्ने कुरामा छलफल भइरहेको छ। म्यान्डेट के हो भने मन्त्रीले सबै उठिरहेका प्रश्नको विषयमा चाहिँ संसदबाट आफ्नो चाहिँ धारणा राख्ने, सरकारको धारणा राख्ने, अनि प्रतिपक्षहरूले चाहिँ संसद खोलेर त्यो सहयोग गर्ने र यो बजेट सम्बन्धी छलफलको प्रक्रियालाई अगाडि बढाउने कुरा चाहिँ हामीले भइराखेका छौँ।
संचार मन्त्री गुरूङले भिजिट भिसा प्रकरणमा अख्तियारले कर्मचारीमाथि छानबिन शुरू गरिसकेको र त्यसबाट धेरै कुरा प्रष्ट हुने पनि बताउनुभयो। यही जेठ 26 गते बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्नुहुँदै पत्रकार सम्मेलनमा संचार मन्त्री गुरूङले सरकारले नेपाल गुणस्तर प्रमाण चिन्ह तेस्रो संशोधन नियमावली 2082 स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले उच्च स्तरमा हुने विभिन्न भ्रमणहरू स्वीकृत गर्नुका साथै ललितपुरको महालक्ष्मी नगरपालिका र दाङको शान्ति नगर गाउँपालिकाको केन्द्र परिवर्तन गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नम्बर 4 कमल पोखरीबाट परिवर्तन गरी वडा नम्बर 8 लुभु देवी स्थान कायम गरिएको छ भने दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन गरी वार्ड नम्बर 4 चिराघाटबाट वार्ड नम्बर 4 कै जुम्ले कुलामा कायम गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबु।
नमस्ते, आउनु न भित्रै।
हुन्छ हजुर।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
तपाईँ एनटीसी को सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटीसी को डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद बीच निकट सम्बन्ध रहेको बताउनु भएको छ। काठमाडौँ स्थित दशरत्न रंगशालामा आज 15 राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले खेलाड़ी उत्पादनको प्रमुख र प्रारम्भिक जग भनेकै गाउँ र विद्यालय भएको बताउनुभयो। राष्ट्रपति पौडेलले शिक्षाको ज्ञान एवं खेलकुदको अनुशासन, अभ्यास र उत्साहको गुणले भोलिको कर्णधार नेपाली युवालाई सक्षम, सबल र योग्य बनाएर राष्ट्र निर्माणको पहरेदारका रूपमा उभ्याउन योगदान दिने बताउनुभयो। नेपालमा खेल पर्यटनको प्रशस्त सम्भावना रहेको भन्नुहुँदै राष्ट्रपति पौडेलले नेपालका परम्परागत खेललाई पुरस्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकेमा देशको इज्जत र प्रतिष्ठा बढ़ने र खेलाड़ीले थप कीर्तिमान पनि राख्न सक्ने बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले दोलखा, सिन्धुपाल्चोक, काभ्रे प्लानचोक र रामेछाप जिल्लामा पर्ने महत्वपूर्ण निकाय एवं सांस्कृतिक धरोहरको अनुगमन गर्ने निर्णय गरेको छ। समितिको आज बसेको बैठकले दोलखाको जिरी प्राविधिक शिक्षालय, सैलुङ क्षेत्र, कालिनचोक मन्दिर र खरीढुङ्गा उद्योगको अनुगमन गर्ने निर्णय गरेको छ। त्यसै गरी माथिल्लो तामाकोशी जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजना र काभ्रेको चिस्यान केन्द्रको समेत अनुगमन गर्ने निर्णय गरेको छ। बागलुङका 10 स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरिएको छ। 4 नगरपालिका र 6 गाउँपालिका रहेको बागलुङमा सबै पालिका पूर्ण खोप घोषणा भएको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो। यसैबीच यही जेठ 30 गते बागलुङ जिल्लालाई नै पूर्ण खोप जिल्ला घोषणा गर्ने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख घनश्याम सापकोटाले जानकारी दिनुभयो। मुलुकभर मनसून शुरू भएसँगै डेंगी संक्रमण देख्न थालेको छ। हालसम्म 72 जिल्लामा फैलिएको डेंगी संक्रमण मनसून अवधिमा अझै बढ़न सक्ने भन्दै विशेष सतर्कता अपनाउन स्वास्थ्य कर्मीहरूले सुझाव दिएका छन्। संवाददाता बालिका मादनको रिपोर्ट।
नेपालमा जूनदेखि अगस्तसम्म अर्थात असारदेखि भदौ महिनासम्मलाई डेंगी संक्रमणको जोखिम कायम रहने समयका रूपमा लिइन्छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीको तथ्याङ्क अनुसार जनवरी 1 जून 8 1255 जना संक्रमित भेटिएका छन् भने हालसम्म 72 जिल्लामा डेंगी संक्रमण पुष्टि भइसकेको छ। हाल सबैभन्दा धेरै संक्रमितको संख्या काठमाण्डुमा देखिएको छ। काठमाण्डुमा 132 जना, कास्कीमा 90, सुनसरीमा 87, चितवनमा 61, पाल्पामा 51, रूपन्देहीमा 47, कञ्चनपुरमा 37, दाङमा 32 र भक्तपुरमा 30 जना संक्रमित भेटिएका छन्। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चन्द्रभल झाले गत वर्ष यो अवधिमा 495 संक्रमित फेला पर्दा यस वर्ष 277 जना संक्रमित हुनुले गत वर्षको तुलनामा कम संख्या संक्रमित देखिए पनि यसको जोखिम भने कायमै रहेको बताउनुभयो। निर्देशक झाले यस वर्ष औसत भन्दा बढ़ी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको आंकलन अनुसार डेंगी संक्रमणमा पनि प्रभाव पर्न सक्ने भन्दै संक्रमण बढ़न सक्ने सम्भावना हुने भएकोले समयमै सचेतता अपनाउनु जरूरी रहेको बताउनुभयो।
पानी पर्यो भने यो बढ़ने सम्भावना हुन्छ नै, अब त्यसमा पनि भारी वर्षा भयो भने त्यो लार्वाहरू बगाइदिने पनि अवस्था हुन्छ होइन। सामान्य पानी पर्यो भने चाहिँ यसको बढ्न सक्ने पानीहरू जम्मा भएर पलाउने त भन्ने म छ होइन, लामखुट्टेले गर्दा नै हुने र अहिलेसम्म कम कमै केस हो तर बढ्न पनि सक्छ, त्यही भएर अलिक सचेत भयो भने यो धेरै नबढ्न पनि सक्छ।
डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य रोग हो। डेंगीबाट बस्न सर्वप्रथम लामखुट्टेको टोकाइबाट बस्नुपर्छ, जसका लागि पूरा शरीर ढाक्ने कपड़ा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मरमत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की सफा गरिरहने, सुत्ने बेलामा झुलको प्रयोग गर्नुपर्ने लगायतका सुझाव दिनुहुन्छ जनस्वास्थ्यविद डाक्टर शेरबहादुर पुन।
फ्रिजको मुनि भयो अथवा बाथरूम कतै पनि सफा पानीमा पनि यसले आफ्नो वृद्धि विकास गर्न सक्ने क्षमता भएको हुनाले चाहिँ हामीले त्यस्तो पानी धेरै दिनसम्म धेरै समयसम्म चाहिँ राख्नु हुँदैन, अथवा त्यसलाई छोपेर राख्नुपर्ने, अथवा त्यो पानीलाई चाहिँ समय समयमा चाहिँ हामीले फेर्नुपर्ने हुन्छ यदि सकिन्छ भने। विशेष गरेर झू लगाएर हामीले किन भन्दा राति पनि नटोक्ने होइन, टोक्छ तर प्रशस्त मात्रामा सक्रिय हुने समय भनेको चाहिँ बिहान र सूर्यास्तभन्दा अगाडि कुरा गरे र लक्षणमा चाहिँ अचानक ज्वरो आउनु, टाउको असाध्य दुख्नु, आँखाको गेडी झर्ला जस्तो हुनु, मांसपेशीहरू एकदम दुख्नु, जोर्नी हड्डी भाँचेको जस्तो त्यो खालको महसुस हुनु, त्यसपछि कसै कसैलाई वाक वाक लाग्नु, बान्ता हुनु, लाग्ने बित्तिकै मरिन्छ कि भन्ने त्यो अवस्था होइन, यसको मृत्युदर धेरै कम छ।
डेंगीको लक्षण देखिए तुरन्त स्वास्थ्य संस्था जाने, लामखुट्टेको टोकाइबाट बस्न स्वास्थ्य कर्मीहरूको सुझावलाई दैनिक क्रियाकलापमा अपनाउने हो भने डेंगी संक्रमणबाट सहजै बस्न सकिन्छ। बालिका मादिन, रेडियो नेपाल, काठमाडौँ।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र चीन आपसी व्यावसायिक तनाव कम गर्ने एक सैद्धान्तिक समझदारीमा सहमत भएका छन्। बेजिङ र वाशिङटनका उच्च अधिकारी बीच बेलायतमा भएको दुई दिने वार्तामा सो समझदारी बनेको हो। सो समझदारीलाई अब दुवै देशका शीर्ष नेतृत्व समक्ष लग्ने वार्ताका सहभागीहरूले बताएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा बुधबार आयोजित स्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानूनको सीमाभित्र रहेर अन्तर मन्त्रालयका कार्यलाई प्राथमिकता दिन कर्मचारीहरूलाई निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। परिणाममुखी अभ्यासमा जान आवश्यक रहेको उल्लेख गर्दै उहाँले निर्धारित लक्ष्य पूरा गर्न अतिरिक्त मेहनतका साथ कार्य सम्पादन गर्न पनि
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार राजेन्द्र विक्रम शाहीबाट।
काठमाडौँमा जारी 15 केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद अन्तर्गत एथलेटिक्स प्रतियोगितामा बागमती प्रदेशका प्रवीण राणा मगर र सुदूरपश्चिम प्रदेशकी संगीता विकले बुधबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा प्रवीणले जुनियर छात्र 100 मिटर दौड़ तथा संगीताले जुनियर छात्र 400 मिटर दौड़मा राष्ट्रिय कीर्तिमान बनाएका हुन्। कीर्तिमान बापत दुवैले जनही 10,000 नगद पुरस्कार प्राप्त गरेका छन्। राणा मगरले निर्धारित दूरी 10.76 सेकेण्डमा पूरा गर्दै कीर्तिमानी स्वर्ण जिते। 13 एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगिताको महिला टीम इभेन्टको उपाधि बागमती प्रदेशले जितेको छ। नेपालका नम्बर 1 विपना ब्लोन र नम्बर 2 स्वस्थानी श्रेष्ठ सामेल बागमती कोशी गण्डकी र कर्णाली प्रदेशलाई समान 3 हराउँदै उपाधि जित्न सफल भयो। चार प्रदेश सहभागी टीम इभेन्टमा सबैले एकअर्कासँग खेलेपछि शीर्ष स्थानमा रहने टीमले उपाधि जित्ने प्रावधान रहेको छ। कोशी प्रदेश विरूद्धका खेलमा बागमतीका लागि स्वस्थानीले डोल्मा तामाङलाई 11-8 11-5 र 11-4 विपनाले रचना प्रजालाई 11-4 11-5 र 11-4 तथा अस्मिता नगरकोटीले तारादेवी गुरूङलाई 11-3 11-1 र 11-2 पराजित गरे।
अब मौसम। आगामी 24 घण्टामा देशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सर्वोच्च अदालतले संवैधानिक आयोगका 52 जना पदाधिकारी नियुक्ति विरूद्धको रिटको फैसला आगामी आषाढ 18 गते सुनाउने। अख्तियारद्वारा काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सहित 7 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर। 72 जिल्लामा फैलिएको डेंगी संक्रमण मनसून अवधिमा अझै बढ़न सक्ने भएकाले सतर्कता अपनाउन स्वास्थ्य कर्मीको सुझाव र अमेरिका र चीन बीच व्यापारिक तनाव कम गर्ने सैद्धान्तिक सहमति। यसका साथै राति 9 बजेको समाचार सक्यो। हरको समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।